أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عباد الرحمن الذين يمشون على الأرض هونا وإذا خاطبهم الجاهلون قالوا سلاما. خداوند متعال سورہ فرقان آیت نمبر 63 میں اپنے بندے کو اس طریقے سے ڈیفائن کرتا ہے. اپنے بندوں کی جب تعریف کرنا ہوتی ہے تو خداوند متعال اس سورہ فرقان میں جو آخری آیات 63 سے لے کر بعد میں سورہ فرقان کے اینڈ تک خداوند متعال 14 صفت اس سورہ میں بیان کرتا ہے اور اپنے بندے کو لوگوں کو شناخت کرواتا ہے, پہچانواتا ہے کہ میرے بندے کیسے ہوتے ہیں. عباد الرحمن الذین یمشون علی الارض ہونا, امام صادق علیہ الصلوۃ والسلام فرماتے ہیں کہ اس آیت کے بہترین اور کامل ترین مصداق جو ہے وہ ہم اہل بیت علیہ الصلوۃ والسلام ہیں, کیونکہ حقیقی معنی میں جو رحمان اور پروردگار کے عبد ہوتے ہیں وہ ہمارے ائمہ علیہ الصلوۃ والسلام ہیں, کہ جنہوں نے اپنی پوری زندگی خدا کی محبت میں اور خدا کی عبادت میں بسر کی. تو ہم یہ 14 صفت تو بیان نہیں کر سکتے اس گفتگو میں. میں عبد کسے کہتے ہیں, رحمان کا لفظ کیا ہوتا ہے, اور اس کی پہلی صفت جو خداوند متعال اس سورے میں فرماتا ہے کہ وہ لوگ یمشون علی الارض ہونا, جب زمین پہ چلتے تو اکڑ کے نہیں چلتے بلکہ توازو کے حالت میں بہت ہی سادے انداز سے چلتے ہیں, اس کے بارے میں ہم گفتگو کرنا چاہتے. تو آپ اگر ملاحظہ کریں تو خداوند متعال اس آیت نمبر 63 میں کہتا ہے عباد الرحمن, رحمان کے بندے. اس آیت سے پہلے جو ہے آیت میں ذکر ہوا ہے کہ جب کفار کو کہا جاتا تھا, فرعون کو کہا جاتا تھا کہ آپ لوگ رحمان کی عبادت کریں, جب رحمان کا لفظ آتا تھا تو یہ لوگ کہتے تھے کہ ومر رحمان, رحمان کیا چیز ہوتی ہے, رحمان کون ہے. تو خداوند متعال بجائے یہ کہ خود رحمان کی توصیف کرے, رحمان کو بیان کرے, خداوند متعال اس سورے میں اپنے بندوں کی شناخت کرواتا ہے. اب دیکھیں کہ اس کا مطلب یہ کہ رحمان کا امپورٹنس جو ہے اس وقت معلوم ہوا کہ آپ جب اس کے عباد اور اس کے بندوں کو دیکھیں کہ وہ کیسے ہے. جب ہم بندوں کو دیکھیں گے کہ یہ بندے اتنے اچھے کریکٹرسٹکس اور صفات اور کوالٹیز رکھتے ہیں تو اس کا پروردگار کتنا عظیم ہوگا. میں یہ بات کو اس طریقے سے ایکسپلین کرنا چاہتا ہوں کہ جب کوئی شخص کے جو مسلمان نہ ہو وہ یہ پوچھے ہمیں کہ علی ابن ابی طالب علیہ الصلوۃ والسلام کے فضائل بیان کرو, تو ہم لوگ اس کی جگہ پہ کہ علی علیہ الصلوۃ والسلام کے فضائل اور مناقب بیان کرے, ہم جا کے شیعوں کو معرفی کرے, ہم کہے کہ شیعہ علی جو علی علیہ الصلوۃ والسلام کو چاہنے والا ہے, جس کو ہم شیعہ کہتے, اس کی صفات یہ ہے کہ وہ نماز ٹائم پہ پڑھتا ہے, روزہ رکھتا ہے, حج پہ جاتا ہے, خمس کو ادا کرتا ہے, اتحاد کے ساتھ رہتا ہے, اس کے منہ سے خراب اور برے الفاظ نہیں نکلتے. ہم جو اہل بیت علیہ الصلوۃ والسلام کے چاہنے والے ان کی صفات بیان کریں. جب ان کی صفات بیان کریں گے تو آٹومیٹکلی لوگ سمجھ جائیں گے کہ جو ان کے امام ہے وہ کتنی بزرگ شخصیت ہوگی. تو اس آیت میں اینن اسی ایگزامپل کے مطابق کہ جب کفار پوچھتے تھے کہ رحمان کون ہے, تو خدا نے متعال رحمان کی جگہ اپنے بندوں کو توصیف کرتا ہے کہ دیکھیں میرے بندے ایسی صفات رکھتے ہیں کہ جس کے میں نے کہا کہ امام صادق علیہ الصلوۃ والسلام فرماتے کہ بہترین مثال ہم اہل بیت علیہ السلام. تو جب ہم ان لوگوں کو دیکھیں گے تو آٹومیٹکلی ہمیں خدا کی شناخت ہو جائے گی کہ خدا نے متعال کتنا عظیم ہوگا. تو یہ آیت جو ہے وہ لفظ عبد سے شروع ہوتا ہے. یہ آیت میں خداوند متعال کہتا ہے عباد الرحمن, رحمان کے عبد, رحمان کے جو پیروی کرنے والے, اس کو احکام کو اجرا کرنے والے جو ہے ان کی بات ہو رہی. میں اس لیے عبد کو ڈیفائن کرنا چاہتا ہوں کہ عبد کسے کہتے. ہماری فقہی جو کتابیں ہوتی ہیں اس میں جب عبد کی ڈیفینیشن آتی ہے, عبد کی صفات بیان کرنی ہوتی ہے, تو کہتے ہیں کہ عبد اس شخص کو کہتے ہیں کہ العبد وما فی یدہ لمولا, عبد اس شخص کو کہہ سکتے ہیں کہ جو کچھ بھی چیز پروسیس نہیں کر سکتا, کسی بھی چیز کا وہ شخص مالک نہیں ہو سکتا. پرانے زمانے میں یہ سلیوری کی سسٹم تھی, عبد کی سسٹم تھی, کہ جب میں میرے گھر میں ایک عبد کو لے کر آتا تھا تو وہ کچھ بھی پروسیس نہیں کر سکتا تھا, اس کی کوئی بھی چیز نہیں ہوتی تھی, वो किसी भी चीज का मालिक नहीं हो सकता था। जितनी भी चीज उसके पास है वो सब उसके मालिक की है, और इस एग्जाम्पल में मेरी होगी, उस अब्द का कुछ भी नहीं होगा। तो जब हम ये डेफिनेशन और ये सिफत सही तरीके से समझ ले, तो हमें मान लेना चाहिए कि जब हम खुदा के अब्द है तो हम भी ऐसे होने चाहिए कि जितनी भी चीज हमारी है वो गोया हमारी नहीं है बल्कि खुदा की है, कि जो खुदा ने हमें टेम्पररी ये सब चीजें दी। अगर कोई अच्छी तरीके से अब्द का माना समझ ले तो एक बहुत ही बड़ा उसके लिए इफ्तकार होगा, और वो शख्स कुछ भी चीज अपनी नहीं समझेगा। जब वो शख्स कुछ भी अपना नहीं समझेगा तो उसके लिए बहुत इजी होगा कि जब खुम्स देना है, पैसे देना है, तो आराम से पैसे दे देगा। क्यों? क्योंकि वो समझे ये मेरा नहीं, खुदा ने दिया है, खुदा का माल है, मेरा तो नहीं है। तो इसको कहते हैं हकीकी माना में आबद। उसको नमाज पढ़नी है तो नमाज आराम से पढ़ेगा, वो कहेगा वक्त, पैसा, घर, ये जो जिस्म खुदा ने दिया है उसका है, मेरा नहीं है, उसके लिए मैं 2 रकअत नमाज पढ़ सकता हूँ। सुबह की ठंड में, ठंड के मौसम में मैं उठ के नमाज पढ़ सकता हूँ। उसके लिए बहुत ही आसान होगा। कब? जब हम अब्द की डेफिनेशन को सही तरीके से समझ ले। आप देखिए कि बड़े बड़े अंबिया भी फख्र करते थे, आइमा अलैहिस्सलाम फख्र करते थे कि वो खुदा के आबद है। मैं ये समझता हूँ कि बेहतरीन लकब इंसान का जो है, हम लोग कोशिश ये करते हैं कि लोग हमें, कोई कहे डॉक्टर कहे, कोई कहे कि ये हुज्जतुल इस्लाम वल मुस्लिमीन है, कोई मुझे आयतुल्ला कहे, कोई कहे मुझे इंजीनियर है, कोई कहता है मुझे प्रोफेसर बनना है, तो ये सब अलकाब से हम खुश हो जाते हैं। मगर मैं ये समझता हूँ कि बेहतरीन लकब जो इंसान का हो सकता है वो आबद है। कि जब खुदावंद मुताल कह दे कि ये मेरा आबद है, कि जो अब्दुल्लाह का लकब है वो इंसान के लिए बेहतरीन लकब हो सकता है। देखिए आप सूरे जो अय्यतुहन नफ्सुल मुतमईना की आयत है, सूरे फज में खुदावंद मुताल कहता है या अय्यतुहन नफ्सुल मुतमईना, आखिर में कहता है कि उदखुली फी इबादी, के मेरे बंदों में शामिल हो जाए। इंसान का मकाम इतना बुलंद हो सकता है कि खुदावंद मुताल उसको ये लकब दे कि तू मेरा अब्द है। तो ये अब्द होना बेहतरीन लकब है इंसान का, कि इंसान के ऊपर ये लकब शाइस्ता हो, तब खुदावंद मुताल उसको कहेगा कि तू मेरा बंदा है। तो अब्द की ये सिफत हुई और अब्द की ये डेफिनेशन हुई। इस आयत में खुदावंद मुताल अब्द के बाद कहते हैं इबादुर्रहमान, रहमान के बंदे। खुदावंद मुताल सबको मालूम है कि हम कहते हैं कि रहमान और रहीम है। कुरान में 169 मरतबा खुदावंद मुताल अपने आप को रहमान कहते हैं, जबकि जब्बार खुदा के औसाफ में से, मगर कुरान में खुदा खुद को कभी जब्बार नहीं कहता है। हम जब भी कोई भी सूरह शुरू करना चाहते तो कहते हैं कि बिस्मिल्लाह रहमान रहीम, जुज एक सूरह में के उसमें गजब की आयात है। तो बारहा कुरान में रहमान और रहीम के लफ्ज से हम इस्तेफादा करते हैं। तो ये सिफत जो है खुदावंद मुताल की बहुत ही उम्दा सिफत है। हमें मालूम है कि हमारा परवरदिगार रहमान है, तो उसके बंदे भी जो है वो भी ऐसे ही होने चाहिए कि जो रहमान और रहमत और रहीम की सिफत वाले हो। तो इस आयत शरीफा में खुदावंद मुताल कहता है इबादुर्रहमान अल्लज़ीन यमशून अलल अर्ज़ होना, कि मेरे बंदे रहमान के बंदे ऐसे हैं कि जब जमीन पे चलते तो तवाज़ो के साथ चलते हैं, खुद को कुछ बड़ा और खुदा समझ के नहीं चलते हैं। तो कुरान बहुत ही केयर करता है कि ऐसी छोटी छोटी चीज की जो इंसान की जाहिरी रफ्तार है उसके ऊपर भी कामिलन तवज्जो रखे। खुदावंद मुताल इसी चलने के बारे में कुरान में कितनी जगह पे खुदावंद मुताल ने कहा कि जब चलना है तो अकड़ के नहीं चलना है, बल्कि आयसा और वकार के साथ, और ऐसी सूरत में नहीं कि खुद इंसान अपने आप को फिरौन समझे। ला तमशी फिल आरज़ मरा, खुदा कहता है जब जमीन पे चल चल रहे हो तो तकबर के हालत में ना चलो। इन्नकलन तब लोग अलजेबाल तूला, कि इंसान समझता है कि मैं बहुत बुलंद परवाजी से ऊंचे ऊंचे कदम उठा के चलू। खुदा कहता है जितने भी तुम ऊंचे चलने की कोशिश करोगे, मैंने पहाड़ बनाए, उतने मिकदार में तो तुम बुलंद नहीं होने वाले। तो कुरान ये कहर करता है कि हमारी जाहिरी रफ्तार जो है वो अच्छी है। सवाल, खुदावंद मुताल क्यों ऐसी छोटी छोटी चीजों के बारे में हमें कहता है कि चलना भी है तो अच्छी तरीके से चलना है, तकब्बुर के साथ नहीं चलना है? इसलिए कि ये एक साइकोलॉजी में एक प्रूफ बात है कि जब हम जाहिरी हमारी रफ्तार जो है, जो हम अंजाम देते हैं, वो दरवाके एक फोटोग्राफ है हमारी बातिनी रफ्तार से। हम जो बातिन में हमारी जो चीजें होती है वो हम जाहिर में इबराज करते हैं। जब दिल में अगर तकब्बुर हो तो हम चलेंगे तकब्बुर के साथ, अगर दिल में हसद हो तो हमारी रफ्तार भी हसद वाली होगी, अगर दिल में सुएजन है तो जब हम किसी के साथ बिहेवियर भी करेंगे वो भी सुएजन वाला होगा। तो खुदावंद मुताल ये सब केयर करता है और अपने रहमान और अपने बंदों को जो है वो इस तरीके से तौसीफ करता है कि मेरे बंदे वो है कि जब ज़मीन पे चलते तो अकड़ के नहीं चलते, बल्कि उसकी सिफत ये कि तवाज़ु के साथ और बहुत ही सादगी के साथ ज़िंदगी जीते। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।